العالمين. الصلاة والسلام والتحية والإكرام على النبي الأمي العربي المكي المدني الرسول المسدد المحمود الأحمد أبي القاسم محمد.
اللهم صل على محمد وآل محمد
وآله الطيبين الطاهرين المعصومين المظلومين ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المبين، بسم الله الرحمن الرحيم: هو الذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله ولو كره المشركون. صلوات على محمد وعلى
اللهم صل على محمد وعلى محمد.
عزيزان گرامی، ارباب فکر و نظر، علماء حیدر کرار، عزادار عامر صاحب، گفتگو سے پہلے میں گزارش کروں گا کہ آپ حضرات ایک سورہ فاتحہ پڑھتے ہیں اور سورہ اخلاص. عباس بانو بنت اظہر حسین مرحوم مظفر مہدی ول محمد حسنین صغیر فاطمہ بنت سلمان نقوی مرحومہ، ان حضرات کی روح کو آپ حضرات سورہ فاتحہ کی تلاوت ایسال کریں گے. بسم اللہ الرحمن الرحیم. اللہ نے رسول کو ہدایت اور دین حق کے ساتھ بھیجا ہے تاکہ یہ دین تمام ادیان پر غالب ہو جائے، خواہ بعد مشرکین کو کتنی ڈاکوار کیوں نہ ہو، مگر یہ ہو کے رہے گا. عزیزان گرامی، گفتگو رات ہو رہی تھی کہ پیکر بدل جاتے ہیں مگر روح محمدی وہی ہے. کبھی یہ روح رسالت کے پیکر میں سامنے آتی ہے، کبھی امامت کے پیکر میں سامنے آتی ہے. اسپرٹ ایک ہے، مفہوم ایک ہے، منظر الگ الگ ہے. محمد مصطفیٰ ہوں یا علی مرتضیٰ ہوں یا حسن مصطفیٰ ہوں یا شہید کربلا ہوں یا زین اللواء ہوں، جتنے ہیں سب روح محمدی کے باعث ہیں. حقیقت ایک ہے، شکل الگ الگ ہے اور یہ شکل زمانے کے اعتبار سے الگ الگ ہے. اسی حقیقت کو پیغمبر اسلام نے ظاہر کیا کہ انا والیم من نور واحد، میں اور علی ایک ہی نور کے دو ٹکڑے، اور یہ ایک ہی نور کے دو ٹکڑے نہیں ہیں بلکہ 14 ٹکڑے ہیں. علی کے اندر اس لفظ میں تمام معصومین علیہ السلام کا کردار چھپا ہوا ہے، اور ساتھ ہی ساتھ ارشاد فرمایا اول ما خلق اللہ نوری، سب سے پہلے اللہ نے میرے نور کو خلق کیا. پھر ارشاد فرمایا، یہ وہ حدیثیں ہیں جو اصول کافی میں موجود ہیں باب العقل میں، اول ما خلق اللہ العقل، اول ما خلق اللہ القلب، اول ما خلق اللہ العلم، اور پھر ہے اول ما خلق اللہ نوری، اللہ نے سب سے پہلے عقل کو پیدا کیا، اللہ نے سب سے پہلے علم کو پیدا کیا، اللہ نے سب سے پہلے قلم پیدا کیا، اللہ نے سب سے پہلے ہمارے نور کو پیدا کیا. تو اس سے ایک ہی نتیجہ نکلتا ہے کہ یہی نور محمدی جو ہے، یہی علم کی علامت بھی ہے، یہی عقل کی علامت بھی ہے، یہی قلم کی علامت بھی ہے, یہ سمبل ہے قلم کا, علم کا. اور یہ پیکر جو ہے وہ پیکر علم ہے, یہ پیکر جو ہے وہ پیکر عقل ہے, یہ پیکر جو ہے وہ پیکر قلم ہے. قلم کا مطلب ہے اظہار حق, اظہار حق کا طریقہ. اور اللہ نے بھی قلم کی قسم کھائی ہے, والقلم, قسم ہے قلم کی. تو یہ قلم جو ہے علم کو عام کرتا ہے, پھیلاتا ہے, دوسروں تک پہنچاتا ہے. عقل اور علم لازم و ملزوم ہے, جہاں عقل ہوگی وہیں علم ہوگا, اور علم بغیر عقل کے آ ہی نہیں سکتا. علم اگر ہے تو عقل, عقل ہی علم کو حاصل کرتا ہے. محمد و آل محمد عقل کی بھی علامت ہے, علم کی بھی علامت ہے, قلم کی بھی علامت ہے. عزیزان گرامی, ان میں کوئی فرق نہیں ہے, زمانے کا فرق ہے, وقت کا فرق ہے, پس منظر کا فرق ہے. پس منظر جب بدلتا ہے تو تصویر بدلی ہوئی نظر آتی ہے, حالانکہ اس کی حقیقت میں کوئی فرق نہیں ہوتا. مثلاً کوئی کہہ سکتا ہے کہ پیغمبر اسلام نے اخلاق سے کام لیا, علی نے تلوار سے کام لیا, آخر کیوں؟ تلوار سے علی نے, ذوالفقار سے کام لیا, آخر کیوں؟ تو سب سے پہلی بات یہ ہے کہ علی کی موجودگی میں نبی کو تلوار اٹھانے کی ضرورت نہیں تھی. ایسا نہیں ہے کہ وہ تلوار چلانا نہیں جانتے تھے. اور جنگ احد میں جب علی کو کفار کے لشکر نے گھیر لیا, علی طرح مقابلہ کر رہے تھے, تو پیغمبر نے تلوار بھی اٹھا لی. مگر جب اور آپ گہرائی میں جائیں گے تو جو کام پیغمبر کا اخلاق کر رہا تھا وہی کام علی کی ذوالفقار کر رہا تھا, وہی کام حسن کے قلم نے کیا, وہی کام حسین کے خون کے دھاروں نے کیا, اور وہی کام سید سجاد کے اشکوں نے کیا. کام ایک تھا, مقصد ایک تھا, مقصد وہی ہے, دین کو غالب کرنا تمام ادیان پر, دین کو ادیان پر غالب کرنے کے لیے. اسلحے بدلتے رہتے ہیں زمانے کے لحاظ سے, مقابلہ گلیوں میں ہوتا ہے تو کوئی اور اسلحہ کام دیتا ہے, شہر میں مقابلہ ہوگا, جنگ شہر میں ہوگی تو کوئی اور اسلحہ کام دے گا, میدان میں مقابلہ ہوگا تو کسی اور اسلحے کی ضرورت پڑے گی. یہ اللہ کے سپاہی جانتے تھے کہ کون سا اسلحہ کس وقت کہاں کام آئے گا, کون سا اسلحہ کس وقت کہاں کام آئے گا, یہ اللہ کے سپاہی تھے. اللہ کے سپاہی دیکھیے, میدان جنگ میں جب سپاہی آتا ہے لڑنے کے لیے, تو سپاہی اگر فاتح ہوتا ہے تو فتح سپاہی کی نہیں ہوتی, اس سالار لشکر کی فتح ہوتی ہے جس نے اسے بھیجا ہے, اس حکومت کی فتح ہوتی ہے جس کی طرف سے وہ لڑنے کے لیے آیا ہے, اس سلطنت کی کامیابی مانی جاتی ہے جس کا نمائندہ بن کے وہ میدان جنگ میں آیا ہے. سپاہی کا تو نام بھی نہیں آتا کبھی کبھی, نہ کتابوں میں آتا ہے, نہ تاریخ میں آتا ہے, نہ اخبار میں آتا ہے. بس یہی کہا جاتا ہے فلاں حکومت کامیاب ہو گئی, فلاں حکومت کی فتح ہو گئی, فلاں حکومت جیت گئی. اگر سپاہی ہار جاتا ہے تو ہار بھی سپاہی کی ہار نہیں ہوتی, اسی حکومت کی ہار ہوتی ہے, اسی سلطنت کی ہار ہوتی ہے, اسی سپہ سالار کی ہار ہوتی ہے جس کی طرف سے وہ لڑنے کے لیے آیا ہے. تو محمد و آل محمد اللہ کے سپاہی تھے, اللہ کے دین کے لیے مقابلہ کرنے کے لیے آئے تھے. اور مقابلہ کس سے کرنا تھا؟ تمام کفر و شرک کی طاقتوں سے مقابلہ کرنا تھا, ہر محاذ پہ مقابلہ کرنا تھا, سماج میں بھی مقابلہ کرنا تھا, معاشیات میں بھی مقابلہ کرنا تھا, اقتصادیات میں بھی مقابلہ کرنا تھا, ہر میدان زندگی میں, ہر شعبہ حیات میں مقابلہ کرنا تھا تاکہ اللہ کا دین غالب آ جائے, اللہ کے دین کو غالب کرنے کے لیے. تو بھلا محمد و آل محمد کو کون شکست دے دیتا؟ اگر یہ شکست کھا جاتے تو شکست ان کی نہ ہوتی, اس خالق کائنات کی شکست ہوتی جس نے ساری کائنات کو خلق دیا ہے. بھلا اسے کون شکست دے سکتا ہے جو اگر چاہے, جو اگر چاہے تو مچھروں میں اتنی طاقت پیدا کر دے کہ نمرود کے لشکر کا خاتمہ کر دے. درود بھیج دیجئے محمد و آل محمد. وہ طاقت اول بنا دیتا ہے, وہ طاقت دے دیتا ہے, تو ہمارے سامنے ناتواں نظر آنے والا جو ہے وہ بھی طاقتور بن جاتا ہے. اور وہ طاقت جب سلب کر لیتا ہے تو بڑے بڑے طاقتور زمین پہ پیشانی رگڑتے ہوئے دکھائی دیتے ہیں. وہ اگر عزت دے دیتا ہے تو کھیتوں میں مزدوری کرنے والا علی توشے پیغمبر پہ کھڑے ہو کے آواز دیتا ہے چاہوں تو کنگورے عرش پہ ہاتھ ڈال دوں. اور وہ اگر ذلیل کر دیتا ہے تو یزید جیسا بادشاہ جس کے قبضے میں دنیا کا بڑا حصہ تھا ذلت کی نالیوں میں بہتا ہوا کیا نظر آتا ہے. عزت بھی اس کے ہاتھ میں ہے, ذلت بھی اس کے ہاتھ میں ہے. تو بھلا اسے کون شکست دے سکتا ہے؟ مچھر آئے, نمرود کے لشکر کا خاتمہ کر دیا. چھوٹے چھوٹے اتنے بڑے بڑے نمرود بہت بڑی فوج لے کے آیا تھا, بہت بڑا لشکر لے کے آیا تھا. کائے کے لیے آیا تھا؟ حضرت ابراہیم اور ان کے ساتھیوں کو فنا کرنے کے لیے آیا تھا. ساتھی دیکھ رہے تھے, کہہ رہے تھے اللہ کے خلیل دیکھیے تمڑا لشکر آ رہا ہے, اس سے ہم کہاں مقابلہ کر پائیں گے, اس سے ہم کیسے مقابلہ کر پائیں گے. حضرت ابراہیم کہتے تھے گھبراؤ نہیں, ساری طاقت اللہ کی ہے, گھبراؤ نہیں, ساری طاقت اللہ کی ہے. ایک مرد مومن جانتا ہے کہ طاقتیں جتنی ہیں سب اسی ایک طاقت کا فیض ہے, سب اسی ایک طاقت کی شعائیں ہیں جو ہمیں نظر آتی ہیں. اللہ کی طاقت سب سے بڑی, اللہ کی طاقت سب سے بڑی, اللہ کی طاقت سب سے بڑی. آپ لوگ تو کہتے ہیں اللہ اکبر اللہ اکبر, لیکن اللہ کے خاص بندے جو ہیں وہ ہم وقت اس کی کبریائی کو محسوس کرتے رہتے ہیں. مولائے متقیان, مولائے متقیان جب میدان جنگ میں نکلتے ہیں تو بغیر زرہ کے نکلتے ہیں, اور قلب لشکر میں کھڑے ہوتے ہیں اور کہتے ہیں کہ علی کو اس کی پرواہ نہیں کہ وہ موت پہ جا پڑے گا یا موت اس پہ آ جائے گی. لیکن جب نماز میں کھڑے ہوتے ہیں تو چہرہ زرد ہو جاتا ہے, بدن میں کرکبھی پیدا ہو جاتی ہے. جب دنیا کے سامنے آتے ہیں ممبر پر تو کہتے ہیں سلونی سلونی انت خودونی, جو پوچھنا چاہو پوچھ لو, میں آسمان کے راستوں سے زمین کے راستوں سے زیادہ بات ہوں. لیکن جب اس بارگاہ میں پہنچتے ہیں تو کہتے ہیں انت العالم وانا الجاہل. یہ عوام کے سامنے نہیں کہا, انسانوں کے سامنے نہیں کہا, اس مالک کے سامنے جب پہنچے اس کے علم کے مقابلے میں کہتے ہیں انت العالم وانا الجاہل, میں جاہل ہوں مالک, عالم تو ہے. اس لیے کہ لا محدود کے مقابلے میں جب محدود آتا ہے تو زیرو بن جاتا ہے. بے قرا کے مقابلے میں جس کا کوئی شمار نہیں ہے, اس کے مقابلے میں کتنا بڑا بھی ہو, کتنا بڑا بھی ہو, مگر جہاں آپ نے کہا کہ اس کے مقابلے میں یہ ہزار گنا کم ہے تو اس کا مطلب اس کو محدود کر دیا آپ نے. اور بے قرا کبھی محدود نہیں ہو سکتا, بے انتہا کبھی محدود نہیں ہو سکتا, بے شمار کبھی نہیں محدود ہو سکتا. تو جو محدود ہے جب اس کے سامنے آئے گا کتنا بڑا بھی ہوگا لیکن زیرو بن جائے گا. یہ معرفت کا دروازہ علی کھول رہے ہیں. درود بھی دیجئے محمد و آل
محمد.
یہ وہ لوگ ہیں جو مظہر ذات الہی ہیں, مظہر ذات الہی ہیں, تو کون انہیں شکل دے سکتا ہے, شکل دے سکتا ہے؟ ننڈے ننڈے مچھر آئے, جب نمرود کی فوجیں بالکل قریب آ گئی تو وہ مچھروں نے حملہ کر دیا. اتنے بڑے بڑے تلواریں ہیں ساتھ میں, نیزے ہیں ساتھ میں, بھالے ہیں ساتھ میں, گرز ہیں ساتھ میں, مگر اب سپاہیوں کی سمجھ میں نہیں آتا کہ ان پہ گرز چلائیں کہ تلوار چلائیں کہ نیزہ چلائیں, آخر چلائیں تو کیا چلائیں, اتنے چھوٹے چھوٹے کبھی سوچا نہیں تھا. ہمیشہ تو یہ سوچا تھا کہ طاقتوں سے مقابلہ کرنا ہے. انہیں کیا معلوم کہ اللہ کے سپاہی جب آتے ہیں تو وہ مچھروں کی شکل میں بھی اتنے طاقتور ہو جاتے ہیں کہ ان کا کوئی کچھ نہیں کر سکتا. تو وہ ناک میں گھسنا شروع ہو گئے, ہاتھیوں کی ناک میں گھسے, گھوڑوں کی ناک میں گھسے, نمرود کے سپاہیوں کی ناک میں گھسے. اب ناک میں گھسے, کوئی سر پیٹ رہا ہے, کوئی رخسار پیٹ رہا ہے, کوئی اپنا سر زمین پہ ٹکرا رہا ہے, ایک دوسرے سے ٹکرا کے ایک ایک کر کے مرتے جا رہے ہیں, مرتے جا رہے ہیں, مرتے جا رہے ہیں. اور تھوڑی دیر میں نمرود کے لشکر کا خاتمہ ہو گیا. کبھی نہیں سوچا تھا میں یوں ہی بڑی بڑی طاقتیں جب گھمنڈ کرتی ہیں اپنی طاقت پر تو اللہ اپنا سپاہی بھیج دیتا ہے, کبھی ہواؤں کی شکل میں, کبھی بارش کی شکل میں, کبھی طوفان کی شکل میں, کبھی زلزلے کی شکل میں. ہزاروں اس کے پاس فوجیں ہیں اور ہزاروں اس کے پاس طاقتیں ہیں, ساری طاقت اس کے پاس ہے. یہی حال ابرہا کا ہوا. ابرہا جب آیا خانہ کعبہ ڈھانے کے لیے, ابرہا نے کہا یہ بیچ میں یہ مکہ جو ہے یہاں ہر سال میں جمع ہوتے ہیں اور ساری قومیں یہاں آتی ہیں, یہ ہمارے ملک میں آئے تو زیادہ اچھا ہے, سارے یہیں جمع ہوتے ہیں. तो लोगों ने कहा कि खाने का बढ़ा दिया जाए। खाने का बढ़ाने के लिए उसके हाथी आ गए और हाथियों के सरों के ऊपर होंठ लगे हुए हैं, जिससे दीवारें गिराई जा सकती हैं, घर गिराया जा सकता है। उस जमाने के बिल्डोजर वही थे, हाथी आ गए, आ गए और गिराने के लिए फौरन नहीं गिराया, अब रुके हुए हैं मक्के में ताकि जो काबे के मुहाफिज है वो खौफ ज़दा हो जाए, काबे के मुहाफिज खौफ ज़दा हो जाए। यहाँ तक के रसूलुल्लाह के दादा हजरते हाशिम, हजरते हाशिम बैठे हुए हैं और रसूलुल्लाह के दादा जो थे वो अब्दुल मुत्तलिब थे, मगर ये जमाना हजरते हाशिम का था। तो उनका ऊंट किसी ने पकड़ लिया, उनका ऊंट किसी ने पकड़ लिया। जब पकड़ लिया तो हजरत हाशिम गए और जाने के बाद कहा, भाई तुम्हारे सिपाहियों ने मेरा ऊंट पकड़ लिया है। कहा, ऊंट के लिए आए हो, अल्लाह के घर के लिए नहीं आए, मैं उसे ढाने के लिए आया हूँ। तो कहने लगे, भाई वो मेरा ऊंट था, मेरा मामला था, वो अल्लाह का घर है, अल्लाह का मामला है, वो अल्लाह जाने, मेरा ऊंट तो मुझे वापस कर दो, मेरा ऊंट मुझे वापस कर दो। वो समझ गया कि ये बचाने वाले नहीं है खाने काबा को, मगर ये समझ रहे थे कि जिसका घर है वो अपने घर को बचाना जानता है, सारी ताकत है तो उसके पास है। अब जब हाथी बढ़े खाने काबा की तरफ, उधर से तायर उड़े के आए, हम अपने मिनकारों में और अपने पंजों में छोटी छोटी किंकरियां लिए हुए, ये किंकरियां जो गिराना शुरू किया तो जिस हाथी पर किंकरी गिरी वो भूसा बन गया, जिस घोड़े पर गिरी वो भूसा बन गया, जिस सिपाही पर गिरी वो भूसा बन गया। वो आए किंकरियां बता रही थी, समझ लो इधर की किंकरियों में जब इतनी ताकत होती है तो इधर से जब तलवार जाएगी तो उसकी ताकत कितनी होगी। समझ कर रहे ना, दूर दे दीजिए मोहम्मद व आले मोहम्मद। यहाँ सवाल पैदा हुआ, पालने वाले तूने मच्छरों को भेज दिया और तूने अबाबिलों को भेज दिया, इनके पास अकल तो होती नहीं, इतना अत्ता सा दिमाग होता है, मच्छरों के पास तो पता नहीं सर है कि नहीं है, दिखाई नहीं देता कहीं, सिर्फ पर और पैर दिखाई देते हैं और तीन पैर क्यों बैठते हैं वो। तो खटमल में के पांच पैर होते हैं जीता के ग्राम। कभी हमने बचपन में सुना था, उधर वाले कहते थे ये खटमल है, इधर वाले कहते थे वो बच्चा है। हमारे यहाँ टेम्पो चलता है तीन पहियों वाला यू। तो पालने वाले तूने मच्छरों को भेज दिया और अबाबिलों को भेज दिया, इनके पास दिमाग तो है नहीं, गलती से कोई अबाबिल तेरे घर पे किंकरी गिरा देते तो वो भी भूसा बन जाता, और या गलती से एक मच्छर हजरत इब्राहिम के किसी साथी के नाक में घुस जाता, किसी साथी के नाक में घुस जाता तो वही हाशिम उनका होता जो नमरूद के सिपाही का हुआ, सर पटक के मर जाता वो सिपाही, अकल तो है नहीं। तो अल्लाह कुदरत जवाब देगी, देखो हमारी तरफ से को जो भी भेजा जाता है, खा वो मच्छर हो और खा वो अबाबील चिड़िया हो, न वो खता करती है न गलती करती है, जिस काम के लिए भेजा जाता है वो काम है। तो मैंने कहा मुसलमानों कम से कम इन मच्छरों से तो सबक ले लो, जब उधर के मच्छर गलती नहीं कर सकते उधर से आने वाला नबी और इमाम कैसे गलती करेगा। मगर मुसलमानों की समझ में इतनी बात नहीं, मगर इतनी बात नबी से गलती हो सकती है, नबी से अली से गलत, नबी से गलती हो सकती है ना, अली से गलती हो सकती है, वो मुसलमान है, कहने के लिए कह देते हैं, समझाए कौन, बन मुलाना कर ले, समझाए कौन बन में जहाँ के जहूल को, पहचानते नहीं है फुरुओ उसूल को, कांटों में टोलते हैं ये नाफहम फूल को, कहते हैं अपने जैसा खुदा के रसूल को, कोहे गिरा को जहल ने राई समझ लिया, बेटों ने अपने बाप को भाई समझ लिया। मेरा बाप है उम्मत के, भाई नहीं है। और खुद पैगम्बर ने कहा, या अली मैं और तुम उम्मत के, अकेले रसूलुल्लाह नहीं, रसूलुल्लाह ही ने कहा, या अली मैं और तुम उम्मत के बाप हैं। तो जहां पैगंबर है वही तो अली है, नबी के नफ्स अली है, तो जो नबी है वही नबी का नफ्स होगा, अगर वो उम्मत के बाप है تو علی بھی امت کے باپ ہیں, تو علی بھی امت کے باپ ہیں. اور نبی علی میں فرق کیا ہے؟ نبی کا نام محمد کہیے نہیں کہ دل کہتا ہے یا علی, جگہ خالی رہ جاتی ہے. خود یہ لفظ جو ہے اس لفظ کو آواز دیتا ہے, اور جہاں دونوں لفظ مل جاتے ہیں ایسا ہم آہنگ ہو جاتا ہے کہ معلوم ہوتا ہے دونوں لفظ ایک دوسرے کے لیے بنے ہیں. محمد علی, علی محمد, محمد علی, علی محمد. اور دنیا میں سب سے زیادہ جو نام رکھے گئے ہیں انسانوں کے, سب سے زیادہ یہی دو نام ہیں, محمد علی, علی محمد. کسی محلے میں چلے جائیے, کسی شہر میں چلے جائیے, کسی ملک میں چلے جائیے اور سروے کیجئے, تو آپ کو لگے گا سب سے زیادہ محمد کا نام ہے اور علی کا نام ہے, محمد کا نام ہے. اور جہاں اکیلا نام آیا محمد کا, وہیں کھلنے لگا کچھ کم ہو گیا ہے. قدم لہلا فرما لیں کہ میں خانہ تو سب کے لیے ہے عام محمد کا, میں خانہ تو سب کے لیے ہے عام محمد کا, قسمت سے ملتا ہے لیکن جام محمد کا. ملا جی تم اپنی ادا میں بھول گئے ہو کچھ, تنہا تنہا سا لگتا ہے نام محمد کا. بچوں سے پوچھ لیا کیجیے یہ شعر سنا کے کہ وہ کون سا بھولے ہیں ملا جی, کیا بھولے ہیں. اقبال نے کہا تھا ملا کی ادا اور مجاہد کی ادا اور الفاظ و معانی میں تفاوت نہیں, لیکن ملا کی ادا اور مجاہد کی ادا اور. میں نے بتا دیا کہ ملا کی ادا میں اور مجاہد کی ادا میں فرق کیا, ملا کی ادا میں مجاہد کی ادا میں فرق کیا. یہ خلا رہ جاتا ہے, یہ خلا باقی رہ جاتا ہے. کہنے کے لیے تو کہتے ہیں صاحب, آپ کہتے ہیں دونوں میں کوئی فرق نہیں. میں نے کہا بالکل, اللہ نے نور کا ٹکڑا کیا ہے اور کوئی ہمارا ہاتھ تو نہیں تھا کہ ادھر کچھ زیادہ ہو جائے ادھر کچھ کم ہو جائے. وہ عادل مطلق ہے, وہ عادل مطلق ہے, تو نور محمدی سے نور علی کم کیسے ہو جائے گا؟ نور محمدی سے نور علوی کم کیسے ہو جائے گا؟ اور یہی وجہ ہے کہ دونوں میں کوئی فرق نہیں ہے. اب کوئی کہہ سکتا ہے صاحب فرق تو ہے, پیغمبر اسلام نے ہمیشہ اخلاق سے کام لیا, تلوار بھائی ایک فتوا نکال لی تھی وقت میں, اس کے بعد کبھی تلوار نہیں چلائی, تو یہ فرق تو صاف ظاہر ہو رہا ہے. ہم نے کہا یہ فرق آگے چلیے تو امام حسن امام حسین میں بھی آپ کو دکھائی دے گا. امام حسن نے سلو کر لی, امام حسن نے سلو کر لی, امام حسین نے جنگ کیا, امام حسین نے مقابلہ کیا, تو فرق تو نظر آ رہا ہے. مگر یہ فرق کردار کا فرق نہیں ہے, زمانے کا فرق ہے. یہ زمانے کا فرق ہے. فرض کیجیے کہ میں ایک ڈاکٹر کے پاس گیا, جا کے بیٹھ گیا, میں نے دیکھا ایک زخمی آیا, اس کے زخم ہے, ڈاکٹر صاحب اندر گئے اور لا کے مرہم لگا دیا. اور تھوڑی دوسرے دن میں نے دیکھا کہ ایک دوسرے صاحب آ گئے, ان کے بھی زخم ہے, مگر آج ڈاکٹر نے مرہم لگانے کے بجائے نشتر لے کے نکلے اور کاٹ کے اس کے نکالنا شروع کیا, اور مریض چیخ رہا ہے چلا رہا ہے. جب وہ اپنے کام سے فارغ ہوئے میں نے کہا ڈاکٹر صاحب معلوم ہوتا ہے کہ آج کچھ بدل گیا ہے, آپ کی تھیوری آپ کی پیتھولوجی بدل گئی ہے, آپ کا طریقہ علاج بدل گیا ہے, آپ کا نقطۂ نظر بدل گیا ہے, مکتبہ فکر بدل گیا ہے, کل تو مرہم لگایا تھا آج نشتر کیوں لگا دیا آپ نے؟ تو وہ کہے کہ بھائی میں نہیں بدلا ہوں, مریض بدل گیا تھا, کل کا زخم ہلکا تھا مرہم سے اچھا ہو جانے لگا دیا, آج کا زخم جو ہے وہ سڑ گیا ہے, جب تک کاٹا نہیں جائے گا اس وقت تک پورا جسم خراب ہو سکتا ہے اگر باقی رہ گیا. پورے جسم کو اگر بچانا ہے تو اسے کاٹ کے نکالنا پڑے گا. یوں ہی سمجھ لیجیے, جہاں زخم ہلکا تھا نبی نے اخلاق کا مرہم لگا دیا, جہاں زخم گہرا تھا علی ذوالفقار کا لشکر لے کے نکلے, کبھی حارث کو کاٹ کے الگ کیا, کبھی مرہم کو کاٹ کے الگ کیا, اور جہاں مرہم لگا دیا نبی نے کوئی سلمان بن کے اچھا ہو گیا, کوئی ابو ذر بن کے اچھا ہو گیا. تو اس میں دیجئے محمد و آل
محمد,
یہ سب اجزائے پیغمبر ہیں اور وہی کام کر رہے ہیں جو پیغمبر کو کرنا تھا, سب اجزائے پیغمبر ہیں. عزیزان گرامی ان میں کوئی فرق نہیں ہے. اگر الگ کر دیجئے گا تو نبوت سمجھ میں نہیں آئے گی, اگر الگ کر دیجئے گا نبوت سمجھ میں نہیں آئے گی. بہت سے مغالطے سماج میں ہوتے رہتے ہیں. مثلا اکثر لوگ کہتے ہیں آپ کچھ کہیے ان سے کہیے داڑھی رکھ لیجئے, تو کہیں گے کہ کیا داڑھی میں اسلام ہے؟ गाड़ी में इस्लाम तो नहीं है, बिल्कुल सही है,
गाड़ी में
इस्लाम नहीं है। हाँ, इस्लाम में गाड़ी है, इस्लाम में गाड़ी है। और इसी तरह सारी चीजें देख डालिए, नमाज में इस्लाम है नहीं, रोजे में इस्लाम है नहीं, रोजा इस्लाम में है, दाढ़ी इस्लाम में है, अच्छा हज में इस्लाम है नहीं, इस्लाम में हज है, इस्लाम में हज है। जिस तर्ह से एक मुल्क है, फर्ज कीजिए आप पाकिस्तान ले लीजिए, पाकिस्तान है, उसमें कराची भी है, उसमें हैदराबाद भी है, उसमें नवाबशाह भी है, उसमें लाहौर भी है, उसमें सियालकोट भी है, उसमें जो तमाम शहर हैं जितने हैं वो सब हैं। आप कहिए कि कराची में सारा पाकिस्तान है तो कहेगा नहीं, मगर आप इसी तरह से कहिए लाहौर में पाकिस्तान है, नहीं। आप कहिए कोयटा में पाकिस्तान है, नहीं। तो जब नहीं है, मुल्तान में पाकिस्तान है उनका, नहीं उनका, तो फिर जब पाकिस्तान कराची में नहीं है तो कराची को काट दीजिए, अलग कर दीजिए, और लाहौर में पाकिस्तान नहीं है उसे भी अलग कर दीजिए, और मुल्तान में पाकिस्तान नहीं है उसे भी अलग कर दीजिए, और कोयटा में पाकिस्तान नहीं है उसे भी अलग कर दीजिए, सब अलग कर दीजिए, और हाथ खाली है। अब आपसे पूछा जाए पाकिस्तान कहाँ गया, नक्शा ले लीजिए, काट काट के निकालते रहिए, और थोड़ी देर के बाद आपका हाथ खाली हो जाएगा। अब कोई पूछे कहाँ गया पाकिस्तान, तो उसका जवाब यह है कि पाकिस्तान इसी मजमूए का नाम है, उसी तरह अल्लाह का दीन इन्हीं अहकाम का नाम है। कहीं इस्लाम नमाज में जाहिर होता है, कहीं इस्लाम रोजे में जाहिर होता है, कहीं इस्लाम हज में जाहिर होता है, कहीं इस्लाम ज़कात में जाहिर होता है, और पूरा इस्लाम उसी वक्त जाहिर होगा कि जब तमाम अहकामात एक जगह सामने नजर आएंगे। उसी तरह से मैं मिसाल दे दूं, मैं एक साहब के दरवाजे पे गया, एक दरख्त का पेड़ था, बड़ा खूबसूरत फूल उसमें खिले हुए थे। मैंने कहा कि जनाब जरा इसकी तारीफ कीजिए। उन्होंने कहा देखिए इसके फूल कितने खूबसूरत हैं। मैंने कहा फूलों की तारीफ ना कीजिए, दरख्त की तारीफ कीजिए। उन्होंने कहा पत्तियां देखिए कितनी सरसब्ज हैं। मैंने कहा पत्तियों की तारीफ ना कीजिए, दरख्त की तारीफ कीजिए। उन्होंने कहा शाखें देखिए कितनी सुडोल हैं। मैंने कहा शाखों की तारीफ ना कीजिए, दरख्त की तारीफ कीजिए। उन्होंने कहा तना देखिए कितना मजबूत है। मैंने कहा तने की तारीफ नहीं, दरख्त की तारीफ कीजिए। उन्होंने कहा जड़ें देखिए कितनी गहराई में है। मैंने कहा जड़ों की तारीफ ना कीजिए, दरख्त की तारीफ कीजिए। तो वो यही कहेंगे कैसे अहमक आदमी हो, अगर फूलों की तारीफ ना करूँ, पत्तियों की तारीफ ना करूँ, की तारीफ न करूं, तने की तारीफ न करूं, जड़ की तारीफ न करूं, तो दरख्त में क्या बचेगा जिसकी तारीफ की जाएगी। मैंने कहा तो इसी तरह से हमारे साथ भी इंसाफ कीजिए, अगर अली को अलग कर दे, फातिमा को अलग कर दे, हसन को अलग कर दे, हुसैन को अलग कर दे, तो शजरे नबूवत में बचेगा क्या जिसकी तारीफ की जाए। पैगंबर इस्लाम ने कहा अली मेरा सर है, फातिमा मेरा दिल है, हसन हुसैन मेरे जिस्म के दो हिस्से है, दुरुद भेज दीजिए मोहम्मद व आले मोहम्मद। मगर इस तरह की बातें होती रहती हैं, लोग एतराज किया करते हैं, और हम यही कहते हैं कि हम जब अहले बैत का जिक्र करते हैं तो अहले बैत का जिक्र नहीं है, पैगंबर का जिक्र है। ये जिक्र है अहले बैत जो है, जब इमाम अली का जिक्र करते हैं गोया पैगंबर का जिक्र करते हैं, फातिमा का जिक्र करते हैं गोया पैगंबर का जिक्र करते हैं। दुनिया हमारे ऊपर इल्जाम लगाती है कि आप अहले बैत का जिक्र करते हैं, आप पैगंबर का जिक्र नहीं करते। वो नज़्म मेरी मशहूर है, दूसरे भी पढ़ते हैं, वो सुन लीजिए ताकि जरा सा आपके अंदर गुदगुदी पैदा हो। एक रोज एक साहिब ज़ुल्फ़े दराज़ ने मुझसे कहा कि कब ये सुखनवर की बात है, आता नहीं है जिक्र रसूल खुदा तुम्हें, बस फातिमा का जिक्र है, हैदर की बात है। तो मैंने कहा कि जिक्र रसूल खुदा करूँ, कहने लगे कि हाँ यही जौहर की बात है। तो मैंने किया जो दावत है अव्वल का तस्करा, बोले हटाओ इसमें तो हैदर की बात है। क्या कहने, बयान हो रही है पैगंबर की। मैंने किया जो दावत है अव्वल का तस्करा, बोले हटाओ इसमें तो हैदर की बात है। तो मैंने नबी, बोले हटाओ इसमें तो हैदर की बात है। तो मैंने कहा जिहाद पैगंबर बयान करूं, खंदक का जिक्र है, कहीं खैबर की बात है। तो घबरा के बोले और कोई तस्करा करो, इसमें तो साफ ज़ख्मे दावर की बात है, इसमें तो साफ ज़ख्मे दावर की बात है, इसमें तो साफ ज़ख्मे दावर की बात है, इसमें तो साफ ज़ख्मे दावर की बात है। और मैंने सुनाया आए तथीर का नुज़ूल, बोले जे घर में रहने दो, ये घर की बात। और मैंने नबी के बुतशकनी का किया जो जिक्र, मैंने नबी की बुतशकनी का किया जो जिक्र, ये कह के ये तो खाने दावर की बात है। तो कहने लगे कि दुखती हुई रब न छेड़िए, पाए अली और दोषे पैगंबर की बात है। हाँ यानी ये तो पैगंबर की बात है, तो मैंने सुनाया जब शबे हिजरत का वाकया, बोले कि ये रसूल के बिस्तर की बात है, और मैंने नबी के आखिरी हज का किया जो जिक्र, बोले कि फिर कदीर के मिंबर की बात है, तो मैंने कहा कि जिक्र अली किस तरह करूं, अहमद की बात बात पे हैदर की बात है, पूछा कि जिक्र औरों का आता नहीं है क्यों, मैंने कहा कि ये तो मुकद्दर की बात है। इस तरह से लोग एतराज करते हैं, मगर आप कभी मंतुकी तौर पर उनसे कहिए कि हमारे ऊपर जितना एतराज होता है सब गलत है, जितना एतराज होता है सब गलत है। वो कहेंगे कि आप अली नबी को बराबर समझते हैं, आप कहिए कि खुद नबी ने कहा है अना वालियु मिन नूर वाहिद, खुद नबी ने कहा है कि अली मेरा खून है, अली मेरा गोश्त है, अली मेरा दिल है, अली मेरा नफ्स है, खुद नबी ने कहा है। तो जब नबी ने बराबर कहा है तो हम कम करने वाले कौन, हम कम करने वाले कौन। मगर हमें एक बात और बता दें यहाँ, और खुद मौलाए मुतकियान ने कहा है मैं मोहम्मद के गुलामों का में से एक गुलाम हूँ, अब क्या कीजिएगा। नबी ने कहा अना वो अली मिन नूर वाहिद, और अली ने क्या कहा मैं मोहम्मद के गुलामों का गुलामों में एक गुलाम हूँ, अब आप क्या कीजिएगा, किसका कहना मानिएगा। हमारा दीन कहता है हम उसी तरह से इताअत गुजार नबी के हैं और उसी तरह से उतने ही इताअत गुजार अली के हैं, अली की भी बात मानेंगे नबी की भी बात मानेंगे। तो फिर हुआ क्या, आप कहते हैं दोनों बराबर हैं, हाँ दोनों बराबर हैं, और अली ने कहा मैं नबी के गुलामों में से गुलाम हूं, मैंने कहा वो भी बिल्कुल सही है, वो भी बिल्कुल सही है। वो कैसे, वो देखिए एक और एक, एक और एक दोनों बराबर है ना कि कम है कोई, एक ये, एक ये है और एक ये है, वन वन, ये दोनों में कोई कम है कोई छोटा है कोई बड़ा है, दोनों बराबर है, दोनों बराबर है। मगर अब मैं ऐसी सूरत निकालता हूं कि एक बड़ा हो जाएगा एक छोटा हो जाएगा, वो मैंने कागज पर दोनों एक एक को बराबर लिख दिया, अब बराबर लिख दिया, बताइए छोटा कौन है, छोटा जो दाहिनी तरफ है, बड़ा कौन है जो बाईं तरफ है, क्यों, वो दहाई बन गया ये इकाई है, वो दहाई बन गया ये इकाई है। तो हुआ क्या, माहियत में कोई फर्क नहीं हुआ, दोनों की माहियत एक है, जगह बदल गई है खाली, जगह बदल गई है, तो बस नबी और अली में कोई फर्क नहीं है, जगह का फर्क है। अज़ीज़ा ने गिरामी, अल्लाह ने उन्हें नबुव्वत का मनसब दिया, इन्हें विलायत का मनसब दिया, मगर जिस वक्त दिया जब तक पैगंबर थे, पैगंबर आगे थे अली पीछे थे, अली बता रहे थे कि जो अपने वक्त का वली होता है उसके पीछे जो चलता है वो यूं ही एहतराम कहता करता है जैसे गुलाम आता का एहतराम करता है। सुन ले दीजिए मोहम्मद व आले मोहम्मद, यही बात अपन सुनने का रास्ते बताए मोहम्मद, इमाम हुसैन को जो आका कहते रहे उम्र भर भी यही बता रहे थे कि जो अपने वक्त का इमाम होता है, दूसरा चाहे बाद में इमाम हो जाए मगर उस वक्त जो इंचार्ज होगा उसके पीछे वो चलेगा और वैसे ही चलेगा जैसे गुलाम चलते हैं। तो मोहम्मद वाले हमारा मतलब निजाम क्या है, निजाम एतात क्या है, निजाम एतात ये है जब तक नबी जिंदा थे अली कुछ नहीं बोले, नहजुल बलागा का सारा खुतबा जो है नबी के जमाने का नहीं है, कभी बोलते नहीं थे अली नबी के सामने, कभी नहीं बोलते थे, कभी कोई रवायत नहीं है, कभी ना मशवरा दिया ना दूसरे असाब थे जो बहुत आगे बढ़ के अपनी राय देते थे, शायद अंदर से ये समझते थे कि मेरी राय इनसे ज्यादा मजबूत है, बोलते जरूर थे ये कीजिए, मानते नहीं था अल्लाह का रसूल, मगर मशवरा हर मौके पर देते थे। जंगे बद्र में कहा कैदियों को कत्ल कर दिया जाए और आप जितने मुसलमान हैं उन वो कैदी जिनके रिश्तेदार हैं वो रिश्तेदार अपने हाथ से कत्ल करें, जरा अंदाजा लगाइए कितने संग दिल थे। उन्होंने कहा बाप अपने बेटे को अपने हाथ से कत्ल करें, भाई अपने भाई को अपने हाथ से कत्ल करें, मगर रहमतुल्लिल आलमीन ने कहा नहीं अल्लाह का हुक्म है इन्हें आजाद कर लो, अब ये तुम्हारे दुश्मन नहीं है, अब ये तुम्हारे दुश्मन नहीं है। तो मशवरा तो हमेशा देते थे मगर रसूलुल्लाह मानते नहीं थे, अली कभी रसूलुल्लाह के सामने नहीं बोले। इमाम हसन और इमाम हुसैन दोनों इमाम हैं, علی کے پیچھے پیچھے چل رہے ہیں اور جب مولائے متقیان خطبہ دے رہے ہیں تو نہ امام حسن بولتے ہیں نہ امام حسین بولتے ہیں. نہ بولنے کا سبب کیا ہے؟ سبب نہ بولنے کا سبب دو ہی ہو سکتا ہے جانے کے لیے بس. اور وہ سبب یہ ہے کہ جو بولنے والا بول رہا ہے سننے والا اگر بولتا تو وہی بولتا.
سبحان اللہ.
سننے والا بولتا تو وہی بولتا. جو اس کے دماغ میں وہی اس کے دماغ میں ہے. جب جو اس کے دماغ میں وہی اس کے دماغ میں ہے تو بولنے کی ضرورت کیا ہے؟ بولنے کی ضرورت کیا ہے؟ اور یہی پہنچ کے حضرت عباس کی عظمت سمجھ میں آتی ہے. امام حسین کے سامنے کبھی حضرت عباس نہیں بولے, کوئی مشورہ نہیں دیا, کوئی مشورہ نہیں دیا. حکم دیا خیمے لگاؤ, خیمے لگا رہے ہیں. حکم دے دیا خیمے ہٹا دو, خیمے ہٹا دے رہے ہیں. حکم دے دیا تلوار رکھ دو, تلوار رکھ دیا. حکم دے دیا پہرا دو, پہرا دے رہے ہیں. کبھی کیوں؟ اس لیے کہ جانتے تھے جو نفس امامت میں تھا حضرت عباس اسے سمجھ لیتے تھے. اس لیے سمجھ لیتے تھے, قدم بقدم چلے تھے. اس لیے سمجھ لیتے تھے کہ روح عصمت حضرت عباس کے وجود میں اتری ہوئی تھی. تو عزیزان گرامی, امام کے مقابلے میں کسی امام نے اپنے دور میں جو بعد میں امام ہوئے, جیسے امام حسین کے سامنے سید سجاد کبھی کچھ نہیں بولتے تھے, امام حسن جب تھے امام حسین کبھی کچھ نہیں بولے. امام حسن نے سلو کی, امام حسین نے دستخط کر دیا. اصل میں علاق ولایت اور امامت کا نظام ہی یہ ہے کہ ماموم کو سبقت نہیں کرنی چاہیے, ماموم کو سبقت نہیں کرنی چاہیے. آپ نماز پڑھ رہے ہیں, ایک پیش نماز ہے جو آگے کھڑے ہوئے ہیں, تھوڑی دیر کے لیے آپ نے امام بنایا ہے, مگر آپ پہ لازم ہے کہ آپ اطاعت کیجئے. جب وہ کھڑا ہو تب کھڑے ہو جائیے, جب وہ بیٹھ جائے تو بیٹھ جائیے, وہ رکوع میں جائے تو رکوع میں جائیے, وہ سجدے میں جائے تو سجدے میں جائیے, وہ سجدے میں جائے سجدے میں جائیے. اگر آپ نے کہا کہ وہ ابھی دیر کر رہے ہیں سجدے میں, چلو ہم اٹھا لے رہے ہیں سر, نماز باطل ہو جائے گی. اگر آپ نے سوچا کہ وہ ابھی کھڑے ہیں ذکر کرنے دو ہم چلے رکوع میں, آپ کی نماز باطل ہو جائے گی. آپ نے سوچا کہ وہ ابھی رکوع کر رہے ہیں چلو ہم جلدی سے سجدہ کر لیں, نماز باطل ہو جائے گی. آپ نے سوچا کہ جہاں وہ کھڑے ہیں اسے ذرا سا آگے چار انگل کھڑے ہو جائیں تاکہ لوگ ہمیں بھی دیکھیں, نماز باطل ہو جائے گی. یہ نماز کیا ہے؟ نماز جماعت ہے. جماعت کا یہ قانون ہے کہ ہر آدمی کو امام کی پابندی کرنی پڑے گی. آپ میں لاکھ ایسے افراد ہوں گے جو امام کے مقابلے میں زیادہ عظیم ہوں, زیادہ صاحب علم ہوں, زیادہ صاحب تقویٰ ہوں, مگر جب کھڑے ہو گئے جماعت میں تو امام کی پابندی کرنی پڑے گی. آپ کی پابندی امام نہیں کرے گا. اور یہ فرق سب کے سامنے ہے, جو دکھائی دیتا ہے فرادہ نماز جو ہوتی ہے, کوئی کھڑا ہے, کوئی بیٹھا ہے, کوئی رکوع میں ہے, کوئی سجدے میں ہوتا ہے نا, کوئی یہاں بیٹھا ہے, کوئی وہاں بیٹھا ہے, کوئی ادھر ہے, کوئی ادھر ہے, کوئی ترچھا ہے, کوئی سیدھا ہے, الگ الگ ہے. انتشار پوری جماعت میں انتشار معلوم ہوتا ہے. جہاں جماعت قائم ہوئی سب ایک قطار میں کھڑے ہو گئے, آگے ایک امام ہے, ایک ساتھ سب اٹھتے ہیں, ایک ساتھ سب بیٹھتے ہیں, ایک ساتھ سب سجدہ کرتے ہیں, ایک ساتھ تسبیح پڑھتے ہیں, ایک ساتھ قنوت پڑھتے ہیں, ایک نظم اور ضبط پیدا ہو گیا, نظم اور ضبط پیدا ہو گیا. میں نے کہا بھائی یہ کیا فرق ہو گیا؟ یہ ابھی تو آپ لوگ نماز پڑھ رہے تھے, کوئی رکوع میں تھا کوئی سجدے میں تھا, کہنے لگے تب نماز پڑھ رہے تھے ہمارے پاس کوئی امام نہیں تھا, اب ہم نے ایک امام بنا لیا. اب جب امام بنا لیا ہے تو ہمارے اندر تنظیم پیدا ہو گئی ہے, ہمارے اندر اجتماعیت پیدا ہو گئی ہے, اور اسی سے یہ نتیجہ نکلتا ہے جب ہماری بنائی ہوئی امامت چھوٹی سی وہ نظم و ضبط پیدا کر لیتی ہے, تو وہ امام جسے اللہ نے بنایا ہے اگر اس سے رشتہ ٹوٹ جائے گا تو نہ زمین باقی رہے گی, نہ آسمان باقی رہے گا, نہ چاند باقی رہے گا, نہ ستارے باقی رہیں گے. درود بھیج دیجئے محمد و آل
محمد.
عزیزان گرامی, ولایت پر گفتگو کل ہوگی اور ابھی نہیں ہوئی ہے, اور اسی کے ساتھ ساتھ حکومت پر گفتگو ہوگی. میں ایک آخری فقرہ ولایت کے سلسلے میں اپنے ذہن میں رکھیے گا, کل کی گفتگو میں اسے جوڑ لیجیے گا. ولایت ہے کیا؟ ولایت ہے کیا؟ ہو سکتا ہے کہ لوگ کہہ دیں کہ ہم بھی ولی ہو سکتے ہیں, ہم بھی ولی ہو سکتے ہیں, ہم بھی ولی ہو سکتے ہیں, ہم بھی بہت بڑے فقیہ ہیں, ہم بھی بہت بڑے فقیہ ہیں, ہم بھی بہت بڑے فقیہ ہیں. یقیناً فقیہ ہونا بہت بڑا کمال ہے, فقیہ ہونا بہت بڑا کمال ہے, لیکن سارے فقہا اگر اکٹھا ہو جائیں گے, سارے فقہا اگر اکٹھا ہو جائیں اور یہاں کوئی نہ ہو ہمارے آپ جیسا, سب فقیہ ہو,
और जमात नमाज जमात की नमाज पढ़ना हो तो क्या किया जाएगा? जमात की नमाज पढ़ना सब चाहें तो मजबूर है किसी एक को आगे खड़ा करेंगे, और अगर सब लड़ते रहे तो जमात कभी नहीं कायम हो सकती, जमात कभी नहीं कायम हो सकती। फकीह हजारों हो सकते हैं, वली एक होगा। फकीह हजारों हो सकते हैं, वली एक होगा। और यही फलसफा विलायत है। अगर सब बोलने लगेंगे ये पूरा मजमा तो गोया कोई नहीं बोल रहा है। सब अगर बोलने लगे तो उसका मतलब क्या निकलेगा? कोई नहीं बोल रहा है। और एक बोल रहा है तो गोया सब बोल रहे हैं, एक की आवाज में सबकी आवाज शामिल है। तो फिर वही आ जाइए कि जमाना माहौल जब बदलता है तो मुकाबला करने वालों के अंदाजे जिहाद बदल जाता है। यही वजह है अली ने पैगंबर ने अखलाक से काम लिया, अली ने जुल्फकार से काम लिया, इमाम हसन ने कलम से काम लिया, इमाम हुसैन ने खून की धारों से काम लिया, सैयद सज्जाद ने आंसुओं से काम लिया। और आंसुओं से काम ऐसा लिया, ऐसा लिया कि उसके बाद न कहीं सवाल मैत उठा, उसके बाद न कोई खलीफा ऐसा पैदा हुआ जो ये कह दे कि मैं दीन का मालिक हूँ, जिस चीज़ को चाहूँ हराम कर दूँ, जिस चीज़ को चाहूँ हलाल कर दूँ। उसके बाद फिर कोई खलीफा ऐसा नहीं पैदा हुआ जिसके अंदर इतनी हिम्मत पैदा हो जाए कि जो कह दे कि जुमे की नमाज बुध को पढ़ ली जाए, ये मेरा हुक्म है, पढ़ा दी जाए। गोया सैयद सज्जाद के आंसुओं ने लोगों का मिजाज, लोगों का की नफ्सियात के रुख को मोड़ दिया इन आंसुओं ने। जो भी सैयद सज्जाद को रोता हुआ देखता था तड़प जाता था। पानी सामने आया नहीं कि बीमार की आंखों में आंसू आ गया। खाना सामने आया, करबला वालों की भूख याद आई, करबला वालों की भूख याद आई, तड़प गए, बेचैन हो गए, रोने लगे। मिनहाल आपके एक सहाबी थे, वो बयान करते हैं, मैं मदीने में इमाम से मिलने के लिए गया, उनके घर की दीवार से लगा हुआ दरवाजे की तरफ बढ़ रहा था कि ऊपर से पानी के कुछ कतरे मेरे ऊपर गिरे। मुझे शुबा हुआ कि मेरा कपड़ा अब इस काबिल नहीं रह गया कि मैं नमाज पढ़ लूँ, शायद ये पानी नजिस हो। दरवाज़ा खटखटाया, एक कनीज दरवाजे के ओट में आ गई, कहा क्या कहना चाहते हो? मिनहाल ने कहा मुझे थोड़ा सा पानी दे दीजिए, मैं उधर से गुजर रहा था, मेरे ऊपर कुछ कतरे गिरे हैं, कुछ कतरे गिरे हैं। तड़पते उस कनीज ने आवाज़ दी, भाई जो कतरे गिरे हैं वो नजिस नहीं है, सैयद सज्जाद देर से बैठे हुए हैं वजू करने के लिए। जब पिल्लू में पानी लेते हैं बाप की प्यास याद आ जाती है, आंखों से आंसू टपकने लगते हैं, उस पिल्लू के पानी में आंसू जब टपक जाते हैं तो आब खालिस आब मजाक बन जाता है, उसे इमाम जमीन पर गिरा देते हैं, फिर दूसरे चिल्लू दूसरा चिल्लू भरते हैं, पानी दूसरी बार लेते हैं, फिर बाप की प्यास याद आ जाती है। तो बाप की प्यास याद आती थी सैयद सज्जाद को तो बेचैन हो जाते थे, क्यों न बेचैन हो जाए, क्यों न बेचैन हो जाए। दुनिया से जो गुजर जाता है और अपने दिल में कोई हसरत लिए गुजर जाता है तो जो जिंदा रह जाते हैं उसकी उस हसरत को हमेशा याद करते रहते हैं। सैयद सज्जाद ने कहा कि प्यासे थे, इतने ज्यादा प्यासे थे कि तमाम फजाओं में धुआं धुआं उन्हें नजर आ रहा था, धुआं भरा हुआ दिखाई दे रहा था। सैयद सज्जाद जिंदगी भर रोते रहे, जिंदगी भर रोते रहे। लोगों ने कहा तो हुसैन के मजलूम फर्जंद इतना न रोइए, क्यों रो रहे हैं? तो सैयद सज्जाद ने कहा तुमने मेरे साथ इंसाफ नहीं किया, याकूब से सिर्फ एक यूसुफ पिछड़ गया था, वो उम्र भर रोते रहे, मेरे तो 18 यूसुफ एक ही दिन में मुझसे जुदा हो गए। उसने तड़प के कहा फर्जंद रसूल शहादत तो आपके घर का विरसा है। सैयद सज्जाद ने तड़प को जवाब दिया शहादत तो मेरा विरसा है लेकिन माँ बहनों की बेपर्दगी मेरा विरसा तो नहीं है। शाम का वो दरबार, शाम को वो बाजार सैयद सज्जाद को याद आता था। सैयद सज्जाद का लकब सैयदुस्साबरीन भी है, सैयदुश्शाकरीन भी है। सैयदुश्शाकरीन का मतलब है सबसे ज्यादा शुक्र करने वाला, सैयदुस्साबरीन का मतलब है सबसे ज्यादा सब्र करने वाला। शुक्र आदमी कब करता है? جب نعمتیں ملتی ہیں. جب کوئی نعمت ملتی ہے انسان اپنے مالک کا شکر کرتا ہے. سید سجاد نے شکر کا سجدہ کب ادا کیا ہے؟ دیکھیے کچھ پا کے شکر کرنا ہر بندے کا کام ہے, اور سب کچھ لٹا کے شکر کرنا یہ ہمارے بیمار امام کا کام تھا. جب گھر جل گیا سب شہید ہو گئے, زینب نے سید سجاد کو اٹھایا جلتی ہوئی زمین پر لا کے لٹا دیا. تاریخ کہتی ہے بس ماتھا زمین پر رکھا, شکراً للہ شکراً للہ شکراً للہ کی آواز امام کے لبوں سے بلند ہونے لگی. سید السامرین, کیا سید سجاد کے صبر کا کچھ اندازہ لگا سکتے ہیں آپ؟ آئیے ذرا ایک منظر میں آپ کے سامنے پیش کر دوں اور آپ اندازہ لگائیں کہ ہمارا چوتھا امام صبر کی کس انتہا پر, ہمارا بیمار امام صبر کی کس منزل پر تھا. ذرا اندازہ لگائیے. کربلا میں, کربلا میں آ جائیے, دو روایتیں آپ کی خدمت میں پیش کر دوں اور اس سے آپ وہ منظر آپ کے سامنے آ جائے گا. جب ابو الفضل عباس خیمے سے نکلے ہیں علم لے کے, تو روایت کہتی ہے خیموں کے پردے اٹھے اور چھوٹے چھوٹے بہت سے بچے نکل آئے, عباس کو گھیر لیا. کوئی پاؤں سے لپٹ گیا, کسی نے ہاتھ تھام لیے, کوئی کسی رقبہ کا دامن تھام لیا. ہر بچہ ایک ہی آواز بلند کرتا تھا, علی کے لال ہم پیاسے ہیں, سکینہ کے سبتہ ہم پیاسے ہیں, حسین کے بازو ہم پیاسے ہیں, ہماری پیاس بجھا دو. تاریخ کہتی ہے بعض تاریخوں میں کم سے کم تعداد ان بچوں کی جو ہے وہ 28 بچے نکلے تھے. اور یہ بچے دوبارہ کب دکھائی دیے؟ جب حسین کرگل جوان کا جنازہ لے کے چلے. عالم یہ ہے کہ جنازہ اٹھتا نہیں بوڑھے باپ سے, چند قدم چلنے کے بعد علی اکبر کی لاش زمین پر رکھ دیتے ہیں, پھر اٹھاتے ہیں, پھر دو چار قدم چلتے ہیں, پھر زمین پر رکھ دیتے ہیں. اور ایک مرتبہ تڑپ کے حسین نے آواز دی, جب خیمہ نظر آیا خیمے کے قریب پہنچ گئے, تڑپ کے آواز دی, اے بنی ہاشم کے بچوں, بوڑھے باپ سے جوان بیٹے کا جنازہ نہیں اٹھ رہا ہے, آؤ حسین کی مدد کرو. خیمے کے دروازے اٹھنا شروع ہوئے, ماں نے اپنی اپنی گودیوں سے اپنے چھوٹے چھوٹے بچوں کو زمین پہ اتار دیا. ایک ہی آواز تھی, جاؤ اور جا کے حضرت کے رسول کی مدد کرو, فاطمہ کے لال کی مدد کرو. چھوٹے چھوٹے بچے آئے, امام حسین کو سہارا دیا, تو کم سے کم عصر عاشور کے بعد یہ 28 بچے تو بچ گئے تھے, یہ تو زندہ تھے. روایت کہتی ہے 11 محرم کو جب قافلہ چلا, یہ بچے الگ ناقے پر, بے کجاب ناقے پر باندھ دیے گئے, مائیں الگ باندھ دی گئیں. اب سید سجاد کے صبر کا اندازہ لگائیے, یہ بچے کہاں گئے, یہ بچے کہاں گئے. قید خانے شام میں بھی نہیں پہنچے, شام میں صرف ایک سکینہ پہنچی تھی اور ان کی قبر بنی ہوئی ہے شام میں, اور مدینے میں بھی نہیں پہنچے. اور مدینے میں نہیں پہنچے اس کی گواہی ام کلثوم نے دی, اے نانا کے مدینے جب ہم یہاں سے گئے تھے تو ہماری گودیاں بھری ہوئی تھی, لوٹے ہیں تو ہماری گودیاں خالی ہو چکی ہیں, یہ بچے کہاں گئے؟ سو وارانے مظلوم, بس ایک ہی جواب ہے اس کا. دراز کہتی ہے جب ناقے دوڑتے تھے تو بچے ناقوں سے زمین پہ گر جاتے تھے, جب زمین پہ گرتے تھے تو ماؤں کا کیا عالم ہوتا تھا, ماتم کرتی تھی, ارے میرا لال گر گیا, ارے میرا لال گر گیا. کچھ بچے ایسے تھے جو بھوک پیاس سے یوں ہی دم توڑ دیتے تھے, راستے میں یہ بچے دم توڑتے تھے, کون انہیں دفناتا تھا, کون ان کی میتیں اٹھاتا تھا؟ ارے وہی امام حسین کا بیمار بیٹا سید سجاد. کہتے تھے شمر سے پسرے ساتھ سے ذرا قافلہ ٹھہرا دو, میں اس یتیم کی میت کو دفن کر دوں. آج بھی کربلا سے لے کے شام تک چھوٹی چھوٹی خبریں اس ظلم کی گواہی دے رہی ہیں. سید سجاد, سید سجاد یہ قبریں بناتے ہوئے جا رہے ہیں, اللہ نے صبر سید سجاد. اور اگر اندازہ لگانا ہے آخری فقرہ, یہاں اتنے لوگ بیٹھے ہوئے ہیں, وہ نوجوان بھی بیٹھے ہوئے ہیں, بزرگ بھی بیٹھے ہوئے ہیں, جن کے جو کسی بہن کے بھائی ہیں, ذرا سوچئے, کلیجے پر ہاتھ رکھیے, سینے پر ہاتھ رکھ کے ذرا سچ بتائیے, کسی کے بہن کو اور وہ بھی یتیم بہن کو بھائی کے سامنے کوئی تماشا لگا دے, کیا وہ برداشت کر لے گا؟ برداشت کر لے گا؟ اگر برداشت کرے گا تو کلیجہ پھٹ جائے گا. برداشت کرے گا تو دل پھٹ جائے گا. اللہ اللہ, جب سکینہ کو تماشے لگتے تھے تڑپ کے آواز دیتی تھی, بھیا بھیا بھیا. سید سجاد کبھی اپنے ہاتھوں کی ہتھکڑی کی طرف دیکھتے تھے, کبھی بیڑیوں کی طرف دیکھتے تھے, کبھی باپ کے کٹے ہوئے سر کی طرف دیکھتے تھے اور آواز دیتے تھے شکر اللہ شکر اللہ شکر اللہ. یا بیرن سید سجاد سید الصابرین بھی ہیں, سید الشاکرین بھی ہیں, سید الساجدین بھی ہیں اور زین العابدین بھی ہیں. انا للہ و انا الیہ راجعون. الہی و سیدی و مولائی, پالنے والے ہمارے آنسوؤں کو رومال مرضی جناب سیدہ میں جگہ عنایت فرما. پالنے والے جو محتاج ہیں, جو زیارت ہیں ان کی تمنا, جو مقرول ہیں ان کا فضل عطا. پالنے والے پرچم اسلام کو سربلند کر, پرچم کفر کو سلم گرو کر. پالنے والے ہماری قوم کو, ہماری قوم کے نوجوانوں کو, ہمارے قوم کے بچوں کو دینی شعور اور دینی علم اتنا دے دے کہ دوسری قوموں کے بیچ میں جا کے وہ دین اہل بیت کے تعارف کا ذریعہ بن سکے اور دنیا کو بتا سکے کہ اسلام کی صحیح صورت دیکھنا ہے اور سچے اسلام کو سمجھنا ہے تو ہمارے پاس آؤ, ہماری مجلسوں میں بیٹھو. سوموارانِ مظلوم, آپ حضرات کو اللہ تمام غموں سے بچائے. جہاں جہاں غلامان حیدر کردار ہیں, پالنے والے ان کی نگرانی فرما, ان کے مفادات کی حفاظت فرما. اس دیار غیر میں اس سرزمین مغرب پر جن لوگوں نے ذکر اہل بیت کا پرچم بلند کیا ہے, ان کے معاملات کی نگرانی فرما, انہیں ان کی جڑوں کو یہاں مضبوط کر, یہاں کی وباؤں سے, یہاں کی جہالت سے, جاہلیت سے ان کی آنے والی نسلوں کو محفوظ رکھ. پالنے والے یہی آنے والے عزادار بنیں گے جن کے ذریعے فرش حسین بچھایا جائے گا. پالنے والے جو لوگ عزاداروں میں اس دنیا سے جا چکے ہیں, مومن و مومنات, انہیں جوار معصومین میں جگہ عنایت فرمائے.